घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार। नमस्कार, शुक्लाफाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ। म ओम प्रकाश पाण्डेय। शुक्लाफाटा एफएम 79.4 मेगाहर्ज, बारासिंह एफएम 102.2 मेगाहर्ज, बझाङको सयपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ। खेलकुद विकास गर्नका लागि आफूले पहल गर्ने राज्यमन्त्री रावलको भनाई, जनता आवास कार्यक्रम खासै प्रभावकारी भएन। अछामको साफेबकर नगरपालिकाले जनगुनासो व्यवस्थापन प्रणाली सञ्चालन गर्यो। शिवरात्रिका लागि शिव मन्दिर तथा धामहरू सजाइए। नागरिकता ऐनमा लिङ्ग परिवर्तनपछि परिवर्तित लिङ्गको पहिचानसहितको नागरिकता दिने व्यवस्था, पूर्व अर्थमन्त्री अधिकारीको अन्त्येष्टि र सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको मुख्यमन्त्री कपको औपचारिक उद्घाटन हुनुभन्दा दुई दिन पहिलेदेखि नै खेलहरू सञ्चालन हुन्छ।
लालझाडी खेलकुद विकास समिति कञ्चनपुरको सूचना।
लालझाडी गाउँपालिकाले युवाहरूमा रहेका विभिन्न किसिमका आन्तरिक खेल प्रतिभाहरू प्रस्फुटन गर्ने उद्देश्य एवं चौतर्फी विकासका लागि फागुन 24 गतेदेखि प्रथम अध्यक्ष कप खुला फुटबल प्रतियोगिताको आयोजना गर्ने भएकाले टिम सहभागी गराउन हुन अनुरोध गरिन्छ।
टिममा 18 खेलाडी, 1 प्रशिक्षक र 1 व्यवस्थापक हुनुपर्नेछ।
टिम दर्ता फागुन 23 गते साँझ 7 भित्र गरिसक्नु पर्नेछ।
टिम दर्ता शुल्क 7,177 हुनुका साथै 1,000 धरोटीको रूपमा पछि फिर्ता हुने गरी जम्मा गर्नुपर्नेछ।
प्रथम हुने टिमले रु 1,26,389 र द्वितीय हुने टिमले 63,889 नगद पुरस्कारको नियम अनुसार करकट्टी गरी पाउनेछन्।
टिम दर्ता गराउँदा 25% रकम अनिवार्य बुझाउनु पर्नेछ।
सम्पर्क नम्बर रामसाय राणा 98017131।
हेमराज राणा 98064-32980
र बाबुराम चौधरी 98065-86564।
अध्यक्ष रामसाय राणा, लालझाडी खेलकुद विकास समिति, शङ्करपुर, कञ्चनपुर।
अब समाचारक्रम विस्तारमा। सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले खेलकुदको विकास गर्नका लागि आफूले पहल गर्ने बताउनु भएको छ। आज सुदूरपश्चिम विश्वविद्यालयको वार्षिक खेलकुद सप्ताह 2075 पुरस्कार वितरण तथा समापन कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले सो कुरा बताउनु भएको हो। खेलाडी उत्पादन गर्ने थलो समेत विश्वविद्यालय रहेकाले खेलकुदको विकास र समग्र विश्वविद्यालयको विकासका लागि आफूले सक्दो पहल गर्ने उहाँको भनाइ छ। यही फागुन 10 देखि 16 गतेसम्म सञ्चालन भएको कार्यक्रमको आज एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गर्दै समापन गरिएको हो। सुदूरपश्चिम विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद शाखाका प्रमुख हरिसिंह सामन्तको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, वन तथा पर्यटन राज्यमन्त्री प्रकाश रावल रहनु भएको थियो। सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको आयोजनामा सञ्चालन भएको खेलमा फुटबल, भलिबल, बौद्धिक विद्यातर्फका लगायतका खेलहरू सञ्चालन भएका थिए। विभिन्न खेलहरू समावेश गरिएको उक्त खेल सप्ताहमा विश्वविद्यालयका सम्पूर्ण विभागहरूको सहभागिता रहेको थियो, जसमा समग्रतामा व्यवस्थापन विभाग प्रथम भएको, कार्यक्रमका सभापति तथा सुदूरपश्चिम विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद शाखाका प्रमुख हरिसिंह सामन्तले शुक्लाफाटा एफएमलाई जानकारी दिनुभएको छ। कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलाई मायाको चिनो समेत प्रदान गरिएको उहाँले बताउनुभयो। आन्तरिक पर्यटन प्रवर्धन तथा दुर्लभ वन्यजन्तु गैंडाको संरक्षण गरिनुपर्छ भन्ने सन्देश दिनका लागि मायाको चिनोको रूपमा एउटा धातुद्वारा निर्मित गैंडा दिएको थियो। सुदूरपश्चिम विश्वविद्यालयका सहायक प्रशासक मानबहादुर शाहले सञ्चालन गर्नुभएको कार्यक्रममा विश्वविद्यालयका प्राध्यापक, उप प्राध्यापक, विभिन्न विद्यार्थी संघ संगठनका विद्यार्थी नेताहरू, खेलाडी तथा अन्य विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो। कैलालीको गोदावरी नगरपालिकाका 18 घर परिवार र धनगढी उपमहानगरपालिका क्षेत्रमा 20 परिवारले अझै 6,00,000 रकम पाएका छैनन्। उनीहरूले पटक पटक जनता आवास कार्यक्रम सञ्चालन गर्दै आएको साबिकको क्षेत्रीय शहरी विकास आयोजनाको कार्यालयलाई रकम भुक्तानीको लागि आग्रह गरेका भए पनि रकम अभावका कारण कार्यालयले असोजमा दिएको बैङ्कको चेक अझै पनि साटिएको छैन। गत असोजमा दिएको चेक नसाटिएको कैलालीको गोदावरी नगरपालिका वडा नम्बर 8 हरिलाल वादीले बताउनुभयो। उहाँले नयाँ चेक शहरी विकासले दिए पनि नसाटिएको गुनासो गर्नुभएको छ। जनता आवास कार्यक्रमको पहिलो किस्त बाफतको रकमपछि थप रकम नदिएका कारण लाभग्राहीहरूले ऋण निकालेर समेत घर निर्माण गरेका थिए, तर अहिलेसम्म पनि रकम नपाइएकै कारण 38 परिवारलाई समस्या भएको छ। घर निर्माण गरेकाहरूले भुक्तानी पाउन नसकेका बेला नयाँ लाभग्राही छनौटको काम पनि अगाडि बढ्न सकेको छैन। जनता आवास कार्यक्रमका लागि कैलाली र कञ्चनपुरका 12,000 भन्दा बढी परिवारले दिएको आवेदन पनि छनौटको काम अगाडि बढ्न नसकेको हो। 2074 पौषमा कैलाली र कञ्चनपुरका 12,120 विपन्न परिवारले आवेदन बुझाएका थिए। प्रदेश सरकारले सञ्चालन गर्ने जनता आवास कार्यक्रमबाट 90 घर निर्माण गर्न सकिने देखिएको छ। कैलालीका लागि 1,27,00,000 र कञ्चनपुरका लागि 1,99,00,000 रकम विनियोजन गरिएको छ। सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन कार्यालयका प्रमुख महेश बहादुर सिंहले नयाँ लाभग्राहीहरूको छनौटको प्रक्रिया सुरु भएको बताउनु भएको छ। उहाँले प्रदेश सभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरू र लाभग्राहीसँग छलफलका कार्यक्रम सञ्चालनको तयारीमा रहेको बताउनु भएको छ। कैलाली र कञ्चनपुरमा गत आर्थिक वर्षमै जनता आवास कार्यक्रम अन्तर्गत गन्धर्व, वादी, राजी र लोध जातिले घर निर्माणको मौका पाउने भनिएको थियो, तर गत वर्ष आवास निर्माणका लागि छनौट प्रक्रिया अगाडि बढाउन पूर्व नै कार्यक्रम अलपत्र परेपछि अहिलेसम्म लाभग्राहीहरूको छनौटको प्रक्रिया समेत सुरु भएको छैन। 2074 साल पौष 14 गतेबाट जनता आवास कार्यक्रम अन्तर्गत लाभग्राही आवेदन र सर्वेक्षण फारमको संकलनको कार्य थालिएकोमा पौष 28 गते सम्पन्न भएको थियो। जनता आवास कार्यक्रम अन्तर्गत कैलाली र कञ्चनपुरमा झन्डै 90 घर निर्माण गरिने भनिए पनि त्यसको 14 गुणा बढी 12,000 भन्दा बढीले आवेदन दिएका थिए। जेपी कोइराला फाउन्डेसनलाई सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा विस्तार गरिएको छ। पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको जेपी कोइराला फाउन्डेसनलाई सुदूरपश्चिम प्रदेशका 9 जिल्लाहरूमा विस्तार गरिएको हो। नेपाली काङ्ग्रेसका नेत्री सुजाता कोइरालाले स्थापना गर्नुभएको सो फाउन्डेसनको सुदूरपश्चिमका सबै जिल्लाहरूमा शाखा विस्तार गरिएको हो। सो फाउन्डेसनका सुदूरपश्चिम प्रदेश संयोजक चतुरबहादुर चन्दका अनुसार भैतडीमा विष्णुदत्त जोशीको संयोजकत्वमा 13-सदस्यीय समिति गठन गरिएको छ। समितिको उपसंयोजकमा एकराज पन्त, सचिवमा दशरथ चन्द र कोषाध्यक्षमा ऋकेश पोहरा रहेका छन्। सदस्यमा विष्णुदत्त अवस्थी, रामसिंह भण्डारी, तुलसी ठकुन्ना, सुरत पार्की, नरेश बहादुर चन्द, गणेश कडाल, लक्ष्मीचन्द शाह, कृष्णबहादुर चन्द र निर्मला अवस्थी रहेका छन्। त्यसै गरी दार्चुलामा गजेन्द्र सिंह कार्की, डडेलधुरामा भरत नेपाली, बझाङमा ध्रुवराज उपाध्याय, अछाममा यज्ञप्रसाद ढुङ्गाना, बाजुरामा तिलकराज पुरी, डोटीमा दुर्गा फुलारा, कञ्चनपुरमा भरत विष्ट र कैलालीमा यज्ञनिधि कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको छ। प्रत्येक जिल्लामा 13-13 सदस्यीय समिति गठन गरिएको सुदूरपश्चिम संयोजक चन्दले जानकारी दिनुभएको छ। गिरिजाप्रसाद कोइरालाको निधनपछि प्रजातन्त्र, शान्ति र समृद्ध नेपाल बनाउने लक्ष्यको साथ स्थापना भएको प्रतिष्ठानले देश तथा विदेशमा आफ्नो शाखा विस्तार गरिरहेको छ। अछामको साँपेबुगर नगरपालिकाले गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गरेको छ। अन्तर्राष्ट्रिय खुला तथ्याङ्क दिवसका अवसरमा आयोजित कार्यक्रममा गुनासो व्यवस्थापन प्रणालीको उद्घाटन गरिएको हो। नगर प्रमुख कुलबहादुर कुँवरले नगरपालिकाका 14 ओडाहरूलाई जोड्दै गुनासो, समस्या र सुझाव अनुसार अघि बढ्ने बताउनुभयो। नगरका 14 ओडामा सूचना प्रविधिलाई जनतासँग जोड्न इन्टरनेट जोड्ने प्रयास गरिरहेको पनि उहाँको भनाइ छ। जनतालाई नगरपालिकाका सूचना गतिविधिको जानकारी तथा जनताका गुनासो छिटो छरितो सम्बोधन गर्ने उद्देश्यले गुनासो व्यवस्थापन प्रणाली सञ्चारमा ल्याएको उहाँले बताउनुभयो। गुनासो सुनवाईका लागि उहाँले मोबाइल नम्बर समेत सार्वजनिक गर्दै त्यसमा डायल गरेपछि गुनासो विधि समेत सिकाउनु भएको थियो। गुनासो सुनवाई प्रणाली देशभरका 753 स्थानीय तहहरूमध्ये अछामको साँफेबगर नगरपालिका लगायत 12 स्थानीय तहले मात्रै प्रविधिको प्रयोग गर्दै आएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत कविता कुँवरले बताउनुभयो। भोलि सोमबार हुने शिवरात्रिका लागि शिव मन्दिर तथा धामहरू सजाएर चिटिक्क पारिएका छन्। विशेष गरी कैलालीको धनगढीमा रहेको 108 फिट लामो शिवलिङ्ग भएको शिवपुरी धाममा भक्तजनहरूको बढी भिड लाग्ने गर्दछ। यस वर्ष धाममा भजन कीर्तनसँगै दिव्य ज्योति पनि हुने भएकाले अझ बढी भक्तजनहरूको भिड लाग्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ। मन्दिरहरू नयाँ रङले रङ्गाइएका छन् भने भक्तजनहरूलाई पूजाआजाका लागि व्यवस्थित पारिएको छ। थप सामग्री सुनौ यो रिपोर्टबाट।
सोमबार हुने शिवरात्रि पर्वको अवसर पारेर कैलालीको धनगढीको शिवपुरी धाममा दिव्य ज्योति हुने भएको छ, जसका लागि बनारसबाट ब्राह्मणहरू समेत शिवपुरी धाममा पुगिसकेका छन्। मन्दिर तथा धाममा भक्तजनहरूले पूजा आजाका लागि मन्दिर सजाउने, सरसफाई गर्ने कामलाई सम्पन्न गरिसकेका छन्। कैलालीमा मुख्य रूपमा धनगढीको शिवपुरी धाममा शिवरात्रीको दिन बिहान 3 बजेदेखि नै भक्तजनहरूको भिड हुन्छ। मानिसहरूले घर परिवारको सुख शान्ति दीर्घायु तथा मनोकामना पूरा होस् भनेर शिवरात्रीको व्रत बस्ने गर्छन्। शिवपुरी धामका पुजारी हरिनारायण भट्ट,
विशेष गरेर दुध दही पञ्चामृत होइन बेलपत्री, विशेष गरेर शिवजीलाई चाहिँ अनि चार पैकी पूजा गर्न पनि सकिन्छ। गर्यो भने सुख शान्ति समृद्धि विशेष गरेर परिवारको लागि हो यो चाहिँ। पार्वतीले पनि शिवलाई पाऊ भनेर व्रत राखेको छ, त्यस्तै आजकल पनि कन्याहरू अलग अलग रूपमा होइन पूजा गर्ने गर्छन्।
हिन्दू संस्कृतिमा कालरात्रि, सुखरात्रि, मोहरात्रि र शिवरात्रि जस्ता चार रात्रि प्रख्यात छन्। शिवरात्रिलाई कसैले भगवान शिवको जन्म भएकाले आराधना गर्ने गरेको मान्ने गर्छन् भने कसैले शिवरात्रिको दिन भगवान शिवको पार्वतीसँग विवाह भएको दिन भनेर विश्वास गर्छन्। धनगढीमा रहेका स्थानीय देव देवालयहरूमा शिवरात्रिको अवसरमा भगवान शिवको पूजा आजा गर्नका लागि तयारी अन्तिम चरणमा छ। शिवपुरी धाम मन्दिर कार्य समितिका सदस्य धनबहादुर भण्डारी,
लाल नमन कामको लागि घेरा घेराहरू सबै चिज गरिराखेका छौँ र हामीले भव्य साथ महाशिवरात्रि मनाउने यो हाम्रो भक्तजनहरू भोलि 3 बजेबाट यहाँ आउँछन्। आइसकेपछि हामीले 3 बजेभन्दा पहिले कार्य समितिको सबैले आउने, बिचमा हामीले ब्राह्मणहरू पनि कस्तो राखेका छौँ भनेपछि ठाउँ ठाउँमा हाम्रा 5 वटा मन्दिरहरू छन्, 5 वटै मन्दिरमा एक एकजना ब्राह्मणहरू लाग्ने।
हरेक वर्ष फागुन कृष्ण पक्ष त्रयोदशी चतुर्दशीका दिन शिवरात्रि पर्व मनाइन्छ। विगतका दिनमा शिवरात्रिका दिन भजन कीर्तन गरेर शिवको ध्यान गरेर शिवरात्रि मनाइन्थ्यो, तर अहिले शिवरात्रि पर्वको मौलिकता हराएर विकृति भित्रिएको समाजका बुद्धिजीवीहरू बताउँछन्। अहिले युवा पुस्ता पर्व मनाउने बहानामा विकृति अँगालिरहेकाले त्यसतर्फ सबैले सचेत बन्न जरुरी रहेको बताउनुहुन्छ। धनगढीका नरेश बहादुर शाह,
धुपबत्ती अगरबत्ती होइन त्यस्तो ल्याएर आउँथे, अहिलेका अब केटाकेटीहरू पनि कस्ता छन् भने आधुनिक किसिमले दर्शन गर्ने किसिमले आउने, अब कसैले धाङ भाङ भत्रो त्यस्तो किसिमको पनि खाने गर्छन् होइन, त्यही किसिमले अब ग्रुपिङ गरेर अब यहाँ दर्शन गर्नु छ भने कहाँ उता जङ्गलको किनारमा त्यता गएर बसिराख्ने त्यस्तो किसिमको अहिले विकृति फैलिएको छ। पहिला खाने भने कस्तो हो भनेपछि जो गेरु अब जस्तो भन्यो न गुरुजीहरू अब जोगी भन्छन् नि तिनीहरूले खाने हो, अब केटाकेटीहरूले खाने कुरो त होइन नि त त्यो पहिलादेखि नै।
आइतबार सबै शिव मन्दिरहरूमा शिवरात्रिको तयारी सकिएको छ। सोमबार बिहानैबाट शिव मन्दिरमा भक्तजनको घुइँचो लाग्छ। महाशिवरात्रिका अवसरमा साधु सन्तका कारण शिव मन्दिर परिसर निकै रमणीय बन्ने गर्छन्। यो दिन भगवान शिवलाई आराधना गर्ने सबैभन्दा उपयुक्त दिनका रूपमा धर्म ग्रन्थहरूमा व्याख्या गरिएको छ। भगवान शिवको आराधना गरी व्रत उपासना गरेमा मनुष्य जीवनबाट मुक्ति पाउने किंवदन्ती छ। पछिल्लो समय कुनै कुनै ठाउँमा युवाहरू भगवान शिवलाई प्रसन्न पार्ने भन्दै गाँजा भाङ धतुरो घोट्टा आदिको सेवन गर्ने गर्छन्। त्यसबाट विभिन्न किसिमका विकृति बढ्ने र सामाजिक समस्या समेत उत्पन्न हुने भएकाले हामी सबैले हाम्रा पर्वहरूको मौलिकता जोगाउन आवश्यक छ। शुक्ला फाटा समाचारका लागि निर्मला खडायत, धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। शिवरात्रि मनाउने पहिले र अहिलेको चरणमा के फरक पाउनु भएको छ भनेर हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
पहिला रहरलाई पहिला राम्रै थियो, आज भोलिका नव केटाकेटीहरू किशोर किशोरीहरू बढी हुन्छन् मेलामा।
पहिला र अहिलेमा धेरै फरक छ त होइन, पहिला महादेवको पूजा गर्ने व्रत बस्ने त्यसरी मनाइन्थ्यो भने, तर अहिले हेर्ने हो भने पूजा पाठ प्रति कम रुचि आस्था घट्दै गएको देखिन्छ, विकृति धेरै बढिसकेको छ।
लक्ष्मीबाट पहिलाको मेलामा मन्दिरमै खोला वारीदेखि मन्दिरको गेटसम्म हाम्रो 4-5 वटा लाइनहरू हुन्थे पूजा गर्नलाई, अनि प्रहरीहरू पनि त्यसै खटिएका हुन्थे। अहिले त्यहाँ पूजा गर्ने भक्तजनहरू पनि अलिक कमै देखिन्छन्।
गोमती चन्द अब शिवरात्रि नजिकै आइहाल्यो, भोलि आइहाल्यो होइन, अब हाम्रो दिनमा हामी जाँदाखेरि त हामी अब बिहानै नुहाई धुवाई गरिकन पूजा गर्न फुल अक्षता भन्थे, अब धद्रो सद्रो लगेर जान्थ्यौँ कि हामी त शिवजीलाई मनपर्छ भनेर। त्यहाँ जोगी माता पनि धेरै थिए शिव मन्दिरको त्यहाँ वरिपरि बजारको कुरा गर्दा। पहिला अब एकदम स्वस्थ वातावरणमा थियो कि त्यहाँ आउँथ्यो, ठाउँ पनि प्रशस्त मात्रामा थियो त्यहाँ पहिला। अब अहिले त नभनु भन्दा पनि अझ भन्ने मन आइहाल्छ क्या, केटाकेटी जाने भिडभाड, एकअर्कालाई छेड्ने, नसाहरू बढी खाने, यताउता झै झगडा बढी गर्ने, मुन्डा लागेका ड्रग्सहरू खाएर आफै आफै ढल्ने
शान्ति छ। पहिलेको शिवरात्रि र अहिलेको शिवरात्रिमा धेरै फरक छ, किनभने पहिलेको शिवरात्रिमा धर्म गर्म गर्ने, कीर्तन भजन गर्न मान्छेहरू इच्छा गरेर जान्थे। अहिले त्यति भिडभाड पनि छैन, त्यति मान्छेहरूमा धर्म कर्मतिर मान्छेहरूको कम छ, डर त्रास बढी हुन्छ।
पहिलाको अब पूजा पाठ गरेर आउँथे, अचेलको शिवरात्रि भन्छन् आफ्नो धुनमा हुन्छन्।
पहिला
पहिला पहिला अब हामी पनि होइन अब 10-12 वर्ष 14-15 वर्षसम्म पनि हामी जान्थ्यौँ होइन, त्यतिखेर यो नेटको फेसबुकको होइन त्यस्तो जमाना त्यतिखेर थिएन। अहिले के छ कि हात हातमा फेसबुक छ, मोबाइल छ, पूजा आजा गर्न पनि मान्छेले धेरै छोडिसक्यो। युवाहरू होइन नेट चला हुन्छन्।
घटना विश्लेषण र विचार शुक्ल फाटा समाचार। तपाईँले शुक्ल फाटा एफएम 99.4 MHz, बारसिंह एफएम 102.2 MHz, बझाङको चैपाल एफएम 106.6 MHz, बझाङकै सेती सामुदायिक एफएम 93.6 MHz र इन्टरनेट अनलाइनमा www.sfm99.org.np शोभायात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्ल फाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
यही फागुन 25 गते बिहान 9:30 बजेदेखि साँझ 5 बजेसम्म सुदूरपश्चिममै पहिलो पटक नेपालगञ्ज मेडिकल कलेजका वरिष्ठ कलेजो रोग तथा फिजिसियन डाक्टर दिपेन्द्र खड्का, एमडी इन्टरनल मेडिसिन, डिएम हेपाटोलोजी कलेजो रोग विशेषज्ञ, एस लाइफ केयर फार्मेसी प्राली चटकपुर 3 धनगढीमा आउनुहुने भएकाले कलेजो मुटु तथा फोक्सो सम्बन्धी सम्पूर्ण चेक जाँच गरिनुका साथै विभिन्न रोगहरूको उचित परामर्श सहित उपचार गरिने जानकारी गराइन्छ। हाम्रा सेवाहरू कलेजो सम्बन्धी सम्पूर्ण चेक जाँच, पुरानो तथा निको नभएका जन्डिसको उपचार, पेटमा पानी जम्ने समस्याको उपचार, हेपाटाइटिस बी र सी भएको बिरामीको उपचार, मोटोपन, मधुमेह र थाइराइड सम्बन्धी उपचार, उच्च रक्तचाप र मुटु सम्बन्धी रोगको उपचार।
चेक जाँचका लागि फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। सम्पर्क फोन 0191-417-202, 98-58-48-82 साथै विशेष छुटमा सबै प्रकारका खुद्रा औषधि
सम्पर्क स्थान लाइफ केयर फार्मेसी प्राली चटकपुर 3 धनगढी कैलाली शहीद गेटको पश्चिम पट्टी।
सीमित बिरामी चेक जाँच गरिने भएकाले समयमै नाम दर्ता गराउन जानकारी गराइन्छ।
पण्डित बाजे मेरो हात हेरिदिनुस् न, मेरो बिहा कहिले हुन्छ?
पण्डित बाजे मेरो पनि हात हेरिदिनुस् न, मेरो भाग्योदय कहिले हुन्छ?
तपाईँ पनि कुनै पनि समस्याबाट निराश भए हामीलाई सम्झनुहोस्। देश विदेश अध्ययन अध्यापन प्रदेश जागिर वस्तुभाव व्यापार व्यवसाय विवाह प्रेम सम्बन्ध कलह झगडा रोग कष्ट अकल्पनीय मरण मुद्दा मामिला र अन्य कारोबारबाट मन विचलित तथा निराश हुनुहुन्छ, यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्। हस्तरेखा कुण्डली र अनुहार हेरी ग्रह फलादेश गरिनुका साथै नवग्रह रुद्राभिषेक पैतृक र वैदिक कर्म पनि गरिन्छ। चिना हात अनुहार नाडी तथा कम्प्युटरका माध्यमद्वारा फलादेश गर्दछौँ।
साथै घरको माटो र आखत पनि हेरिन्छ।
त्यस बापत हामी कुनै फी लिँदैनौँ, हामी उचित पुरस्कार लिन्छौँ।
पण्डित बाजेलाई भेट्ने ठेगाना रहेको छ युवा ज्योतिष जगन्नाथ ग्यावली,
98-47-437-119 र 98-47-479-025।
महालक्ष्मी ज्योतिष परामर्श केन्द्र, सम्पर्क स्थान खैरबेटी महाकाली मन्दिर लक्ष्मी माविको अगाडि।
नोट, शुक्रबार शनिबार र आइतबारका दिन क्याम्पस रोड गली नम्बर 5 महेन्द्रनगरबाट सेवारत छौँ।
आऊ आऊ दादा खाजा खाऊ, ताजा खाजा।
हाम्रो नातिनीले कति मजाले पढे कि।
हो बुवा, हामीले घरमा हरेक दिन छोरा छोरीको पढाइका लागि जति सक्दो धेरै समय छुट्यायौँ र उनीहरूले पढेको सुनि मात्रै दियौँ भने पनि उनीहरूलाई धेरै सहयोग र हौसला मिल्दो रहेछ।
ठिक भन्यो।
कक्षा 1-2-3 का बाल बालिकाले घरमा हरेक दिन अभिभावकको समय र साथ पाए राम्रो विद्यार्थी बनी आफ्ना लक्ष्यहरू पूरा गर्न सक्छन्। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी।
हात्तीपाइली रोग निवारण कार्यक्रम सम्बन्धी अत्यन्त जरुरी सूचना। यही फागुन 15 गतेदेखि सञ्चालन हुन गइरहेको हात्तीपाइली रोग निवारण कार्यक्रमका लागि औषधि खुवाउने कार्यक्रममा 2 वर्षमाथिका सम्पूर्ण उमेर समूहले आआफ्नो पाइक पर्ने स्थानमा गई हात्तीपाइली फाइलेरिया रोग विरुद्धको एकमात्र औषधि खान नबिर्सनु होला। एकमात्र औषधिले तपाईँ आजीवन फाइलेरिया रोग लाग्नबाट बच्न सक्नुहुन्छ। बेतकोट नगरपालिका, नगर कार्यपालिका, स्वास्थ्य शाखा, कञ्चनपुर। सूचना
नेपाल टेलिकम दूरसञ्चार कार्यालय महेन्द्रनगरको टेलिफोन सेवाको महसुल बुझाउँदा जरिवाना छुट सम्बन्धी सूचना।
नेपाल टेलिकमबाट ल्यान्डलाइन, PSTN, CDMA, GSM सेवा प्रयोग गर्नुभएका ग्राहकहरूलाई यो सूचित गराइन्छ कि सेवा प्रयोग गरी बक्यौता बाँकी रहेका ग्राहकहरूले 2074 असार मसान्तसम्मको बुझाउन बाँकी बक्यौता महसुल रकम 2075 फागुन मसान्तभित्र बुझाएमा सो अवधिमा लाग्ने सम्पूर्ण जरिवाना रकम सरकारी कर बाहेक छुट दिने व्यवस्था गरिएकाले यस कार्यालयको काउन्टरबाट बक्यौता रकम बुझाई फरफारक गर्न हुन अनुरोध गरिन्छ। साथै उक्त अवधि भित्र पनि बाँकी बक्यौता नबुझाएमा असुलीका लागि कानूनी उपचार अवलम्बन गरिने गरिने बेहोरा समेत जानकारी गराइन्छ।
नेपाल टेलिकम दूरसञ्चार कार्यालय महेन्द्रनगर।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। दार्चुलाको लेकम गाउँपालिकालाई जग्गा दान गरिएको छ। लेकम गाउँपालिकाको वडा नम्बर 4 रातामाटाका पाठक परिवारले गाउँपालिकालाई 8 रोपनी जग्गा दान गरेका हुन्। गाउँपालिकाको आवश्यकता अनुसार 5 भाइ पाठक परिवारले जिल्ला मालपुत कार्यालय दार्चुला पुगेर गाउँपालिकाको नाममा जग्गा नामसारी गरिदिएका हुन्। रातामाटाका स्थानीय गणेश दत्त पाठक, अर्जुन सिंह पाठक, मन्दिराम पाठक, तारादत्त पाठक र अन्तराम पाठकको परिवारले संयुक्त रूपमा 8 रोपनी जमिन गाउँपालिकालाई दान गरेको लेकम गाउँपालिका का उपाध्यक्ष माधवी जोशीले बताउनु भएको छ। लेकम गाउँपालिकाको कार्यालय खरकडाबाट रातामाटा कायम गर्ने गरी राजपत्रमा प्रकाशित भइसकेपछि आवश्यक भौतिक संरचना निर्माणका लागि सहयोग पुगोस् भनेर आफूहरूले गाउँपालिकालाई जग्गा दान गरेको जग्गादाता अन्तराम पाठकले बताउनु भएको छ। स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 4 उपदफा 3 बमोजिम गाउँसभाको दुई तिहाई बहुमतले खरकडाबाट गाउँपालिका केन्द्र रातामाटा कायम गर्ने निर्णय यसअघि नै राजपत्रमा प्रकाशित भइसकेको छ। लेकम गाउँपालिकाको सदरमुकाम रातामाटा कायम गरिएको लामो समय बिते पनि भवन अभाव लगायतका कारणले गर्दा अहिलेसम्म वडा नम्बर 4 केन्द्र खरकडाबाट नै कार्य सम्पादन भइरहेको छ। अधिकांश पाठक परिवार रातामाटाबाट कञ्चनपुर बसाइसरेका कारणले गर्दा पनि पैतृक सम्पत्तिको नाममा रहेको जग्गा गाउँपालिकालाई दान गरेका हुन्। पितृ शान्ति र गाउँपालिकाको हितका लागि पैतृक सम्पत्ति गाउँपालिकालाई दान गरेको गणेश दत्त पाठकले बताउनु भएको छ। गाउँपालिकाको केन्द्र तोकिएकै स्थानमा आवश्यकताअनुसार जग्गा दान गरेकोमा गाउँपालिकाले जग्गादाता परिवारलाई धन्यवाद ज्ञापन गरेको छ। गाउँपालिकाको सिफारिसका आधारमा केन्द्र सरकारको निर्णयअनुसार सबैको पायक पर्ने गरी लेकम गाउँपालिकाको केन्द्र रातामाटा कायम भएपछि स्थानीयहरू पनि खुसी भएका छन्। यसैबीच 1,50,00,000 लागतमा बैतडीको दुर्गम सिगास गाउँपालिकाको भवन निर्माण कार्य जारी रहेको अर्को खबर छ। गाउँपालिकाको केन्द्र तोकेको ठाउँ गाउँपालिकाको वडा नम्बर 8 गर्जेमा कुनै पनि सरकारी भवन नहुँदा गाउँपालिकाले भवन निर्माण कार्य भइरहेको हो। गाउँपालिकाले उपभोक्ता समिति मार्फत 2.5 तले भवन निर्माण कार्य 7 महिनादेखि जारी रहेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिनुभएको छ। 12 कोठाको भवनसँगै 1 सभाहाल समेत निर्माण गरिने भएको छ। हाल भुइँतला निर्माण कार्य सम्पन्न गरिसकिएको र अबको 1 वर्षमा गाउँपालिका भवन निर्माणको काम सम्पन्न हुने गाउँपालिकाका अध्यक्ष थामीले बताउनुभयो। गाउँपालिकाको केन्द्र तोकिएको ठाउँमा कुनै पनि भवन नहुँदा अहिले गाउँपालिकाले दिने सेवामा कठिनाई भएको छ। आफ्नो भवन नहुँदा गाउँपालिकाले गर्जेमा रहेका पसलसँगैको कोठा भाडामा लिएर सेवा दिइरहेको छ। भवन निर्माण कार्यलाई तीव्र रूपमा अगाडि बढाइएकाले तोकिएकै समयमा भवन निर्माण कार्य सम्पन्न हुने सिकास गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको भवन निर्माणपछि गाउँपालिकाबाट पाइने सेवा पाउनमा सहज हुने स्थानीयहरूले विश्वास लिएका छन्। डोटेली समाज काठमाडौँले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बानेश्वर स्थित रत्नराज्य माध्यमिक विद्यालयमा भएको रक्तदानमा 110 जनाले रगत दिएका हुन्। डोटेली समाज काठमाडौँका अध्यक्ष जगदीश केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव लक्ष्मण मलासीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै डोटेली समाज काठमाडौँका कोषाध्यक्ष टेक बमले डोटीबाट विभिन्न समस्या लिएर आएकाहरूलाई सहयोग गर्दै आएको बताउनु भएको छ। कोषाध्यक्ष बमका अनुसार समाजले डोटीबाट पुग्ने बिरामीहरूलाई आर्थिक सहयोग, रगत सहयोग तथा आवश्यक विभिन्न सहयोग उपलब्ध गराइरहेको छ। यसअघि डोटेली समाजले विभिन्न समयमा रक्तदान कार्यक्रम तथा रचनात्मक कार्यक्रम गर्दै आएको छ। वृहत रक्तदान कार्यक्रममा प्रमुख अतिथि स्वयंसेवक रक्तदाता प्रेम सागर कर्माचार्य रहनु भएको थियो भने अतिथिहरूमा विभिन्न संघ संस्थामा कार्यरत व्यक्तिहरू रहेका थिए, जसमा पूर्व मन्त्री भक्तबहादुर बलायर, पूर्व सभासद हर्कबहादुर सिंह, सशस्त्र प्रहरी बलका डिआइजी तथा प्रवक्ता सुरज कुमार श्रेष्ठ, नेपाल सरकारका पूर्व सचिवहरू श्रीमान श्रेष्ठ गोविन्द पाण्डे, नेपाल सरकारका उच्च पदस्थ पूर्व तथा वर्तमान कर्मचारीहरू, पूर्व प्रहरी प्रशासकहरू, कथावाचक हरिशरण महाराज, नेपाल रेड क्रस सोसाइटीका प्राविधिक तथा प्रतिनिधिहरू, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिहरू, विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, शिक्षक, विद्यार्थी, पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा मुटुको भल्भ फेरेर शहीद गङ्गालाल अस्पताल काठमाडौँमा उपचार गरिरहनु भएका डोटीको शिखर नगरपालिका वडा नम्बर 11 मल्लीसाल निवासी डिलबहादुर भुललाई डोटेली समाज काठमाडौँद्वारा 14,000 रुपैयाँ हस्तान्तरण गरिएको छ। अब के राष्ट्रिय खबर। नागरिकता ऐनमा लिङ्ग परिवर्तनपछि परिवर्तित लिङ्गको पहिचान सहितको नागरिकता दिने व्यवस्था गर्न लागि संघीय संसद प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको नेपाल नागरिकता ऐन 2063 संशोधन गर्न बनेको विधेयकमा यसअघि लिएको नागरिकतामा रहेको लिङ्ग परिवर्तन भएको र सोही बमोजिम नयाँ पहिचानसहित नागरिकता लिन पाउने व्यवस्था गर्नका लागि सांसदहरू सहमत भएसँगै उक्त व्यवस्था हुन लागेको हो। सरकारवाला, सरकारी निवास, सरकारी निकाय र सांसदहरूबीच भएका प्रारम्भिक छलफलहरू पछि तयार भएको नेपाल नागरिकता ऐन 2063 संशोधन गर्न बनेको विधेयकको मस्यौदामा लिङ्ग परिवर्तनबारे उल्लेख गरिएको छ। उक्त मस्यौदामा लेखिएको छ, नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका व्यक्तिले पछि लिङ्ग परिवर्तन गरी परिवर्तित लैङ्गिक पहिचान सहितको नागरिकताको प्रमाणपत्र लिन लिङ्ग परिवर्तन भएको प्रमाण सहित निवेदन दिएमा सम्बन्धित अधिकारीले आवश्यक सबूत प्रमाण बुझी पहिले लिएको नागरिकताको प्रमाणपत्र फिर्ता लिई सोको सट्टामा नाम तथा लैङ्गिक पहिचानको विवरण परिवर्तन गरेर अर्को प्रमाणपत्र दिन सक्नेछ। नेपाल नागरिकता ऐन 2063 यस्तो व्यवस्था थिएन जसका कारण लिङ्ग परिवर्तन गर्ने व्यक्तिहरूलाई लैङ्गिक पहिचान सहितको लिङ्ग नागरिकता दिनका लागि कानुनी अडचन आएको थियो, जसलाई लिएर समितिमा सदस्य रहेका र संशोधनकर्ता सांसदहरूले एकमतमा नागरिकता ऐनमा लैङ्गिक पहिचान दिलाउनका लागि लिङ्ग परिवर्तन गर्ने र सोही पहिचानको नागरिकता लिन पाउने व्यवस्था गर्न लागि जनाइएको छ। पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। पूर्व मन्त्री अधिकारीलाई उनका तीन छोरीहरू लुना, लिमा र लिजाले दागबत्ती दिएका छन्। अन्त्येष्टि अघि आर्यघाटमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले उहाँलाई राष्ट्रिय झण्डा उडाउनु भएको थियो। नेता अधिकारीको पार्थिव शरीरलाई अन्त्येष्टि अघि नेकपाको पार्टी कार्यालय धुम्बाराईमा अन्तिम श्रद्धाञ्जली दिइएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्डले पार्टीको झण्डा उडाएर नेता अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। 82 वर्षीय अधिकारीको शनिबार राति ह्याम्स हस्पिटलमा उपचारका क्रममा निधन भएको थियो। यसैबीच नेपाल कम्युनिस्ट पार्टी नेकपाका दिवंगत नेता तथा पूर्व उप प्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीप्रति राष्ट्रिय जनमोर्चाले श्रद्धाञ्जली व्यक्त गरेको छ। आज एक श्रद्धाञ्जली वक्तव्य जारी गर्दै जनमोर्चाले नेपालको कम्युनिस्ट आन्दोलनमा अधिकारीको लामो र महत्त्वपूर्ण भूमिका रहेको जनाएको छ। साथै राजतन्त्रको विरोध गर्दै कम्युनिस्ट आन्दोलनलाई उहाँले अगाडि बढाउनु भएको पनि वक्तव्यमा भनिएको छ। अधिकारी अर्थमन्त्री भएको बेला स्थानीय तहमा बजेट पुर्याउन वा स्थानीय तहमा जनपक्षीय योजना बनाउनका लागि सकारात्मक भूमिका खेल्नु भएको थियो। उहाँको निधनले दुःख लागेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ। यसैबीच राष्ट्रिय सभाको आजका लागि तय भएको बैठक पनि स्थगित भएको छ। संघीय संसद सचिवालयले जारी गरेको सूचनामा आज दिउँसो 1 बजे बस्ने पूर्व निर्धारित बैठक मङ्गलबार दिउँसो 2 बजेसम्मका लागि स्थगित गरिएको उल्लेख छ। सभाको आजको सम्भावित कार्यसूचीमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधान व्यवस्थापन समितिको प्रतिवेदनसहित राहदानी विधेयक 2075 सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरी पारित गर्ने कार्यसूची रहेको थियो। यसै गरी विधान व्यवस्थापन समितिको प्रतिवेदनसहितको ज्येष्ठ नागरिक सम्बन्धी पहिलो संशोधन विधेयक 2075 छलफल गरेर पारित गर्ने कार्यसूची रहेको थियो। त्यस्तै आजकै लागि बोलाइएका संसदीय समितिका सबै बैठकहरू पूर्व उप प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता भरतमोहन अधिकारीको निधनका कारण स्थगित गरिएको सचिवालयले जनाएको छ। नेता अधिकारीको शनिबार राति उपचारका क्रममा निधन भएको थियो। संसदीय सुनाई, राज्य व्यवस्था तथा सुशासन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, महिला तथा सामाजिक अन्तर्राष्ट्रिय सम्बन्ध, सार्वजनिक लेखा समितिका बैठकहरू आजका लागि डाकिएका थिए। अब एउटा खेल खबर। सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको मुख्यमन्त्री कप अन्तर्गत प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गतका खेलहरू प्रतियोगिताको औपचारिक उद्घाटन हुनुभन्दा 2 दिन पहिलेदेखि नै सञ्चालन हुने भएका छन्। सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको प्रतियोगिता चैत्र 1 गते औपचारिक उद्घाटन हुनेछ, तर फुटबल र क्रिकेटका प्रतियोगिताहरू भने फागुन 29 गतेदेखि नै सुरु हुने भएका छन्। लिग प्रणालीमा खेलहरू खेलाएपछि मात्रै नकआउट चरणमा प्रवेश गर्नुपर्ने भएकाले 3 दिनमा खेलहरू खेलाएर प्रतियोगिता सम्पन्न गर्न नसकिने भएपछि 2 दिन पहिले नै खेल आयोजना गर्ने निर्णय गरिएको हो। आज आइतबार सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले प्रतियोगितामा 7 प्रदेशबाट 4 खेलमा 546 जना खेलाडीले भाग लिने जानकारी दिनुभयो। प्रतियोगितामा समावेश खेलमा फुटबलमा पुरुष मात्रै र भलिबल, क्रिकेट तथा ब्याडमिन्टन खेलमा पुरुष र महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। ब्याडमिन्टनमा 19 वर्ष मुनि र 17 वर्ष मुनिका खेलाडीले मात्रै प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीले पदक प्रमाणपत्रसँगै नगद 10,000 समेत प्राप्त गर्ने मन्त्री सुवेदीले बताउनुभयो। प्रतियोगिताको लागि हालसम्म सबै प्रदेशलाई पत्रचार भइसकेको र सबै प्रदेशबाट सबै खेलमा खेलाडी सहभागी हुने गरी जवाब समेत आइसकेको सामाजिक विकास मन्त्रालयका सचिव गोगन बहादुर हमालले बताउनु भएको छ। उहाँले प्रतियोगिताको सम्पूर्ण तयारी भइसकेको पनि बताउनुभयो। खेलाडीको सङ्ख्याका आधारमा सबै खेलाडी धनगढीमै राख्न सक्ने अवस्था नरहे भलिबल प्रतियोगिता महेन्द्रनगरमा गर्ने बारे पनि सोचिएको मन्त्रालयले जानकारी दिएको छ। अब समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। खेलकुदको विकास गर्नका लागि आफूले पहल गर्ने राज्य मन्त्री रावलको भनाई, जनता आवास कार्यक्रम खासै प्रभावकारी भएन, अछामको साफी बगर नगरपालिकाद्वारा गुनासो व्यवस्थापन प्रणाली सञ्चालन, शिवरात्रिका लागि शिव मन्दिर तथा धामहरू सजाइए, नागरिकता ऐनमा लिङ्ग परिवर्तनपछि परिवर्तित लिङ्गको पहिचान सहितको नागरिकता दिने व्यवस्था, पूर्व अर्थमन्त्री अधिकारीको अन्त्येष्टि र सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको मुख्यमन्त्री कपको औपचारिक उद्घाटन हुनुभन्दा दुई दिन पहिलेदेखि नै खेलहरू सञ्चालन हुने हुन्छ। तपाईँलाई यो समाचार बुलेटिन यहीँ सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0995254574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यति जेलसम्म प्रविधि कक्षीबाट प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई धन्यवाद दिँदै म समाचार प्रस्तुत प्रकाश पनि बिदा हुन्छु। हवस् त, नमस्कार।